नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रीया नेपाल। आज मिति 2082 साल भदौ 31 गते मंगलबार आश्विन कृष्ण पक्ष दशमी तिथि तदनुसार सेप्टेम्बर 16 तारीख सन् 2025 नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। शहीद परिवारलाई 15 लाख क्षतिपूर्ति शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। अग्रपृष्ठमा सरकारले भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा शहादत प्राप्त गर्नुहुने व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्री परिषद बैठकले शहादत व्यक्तिलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो। मन्त्री परिषद बैठकपछि गृहमन्त्री एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अरियाल असोज 1 गते शोक दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार शहादत प्राप्त गर्ने व्यक्तिलाई राष्ट्रिय झण्डा ओढ़ाउने निर्णय पनि भएको छ। मन्त्री अरियालले शहीद परिवारलाई क्षतिपूर्ति 10 लाख रूपियाँ दिँदै आएको र अहिले पनि 10 लाख रूपियाँ क्षतिपूर्ति दिने र अन्य खर्च बापत 5 लाख रूपियाँ गरी 15 लाख रूपियाँ दिने निर्णय भएको बताउनुभयो। उहाँले अर्थ मन्त्रालयले क्षतिपूर्तिको रकम छुट्याउने र गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट वितरण गर्ने बताउनुभयो। गृहमन्त्री अरियालका अनुसार सरकारले घाइतेहरूलाई निशुल्क उपचार गर्ने निर्णय गरेको छ। उहाँले शहादत प्राप्त गर्ने व्यक्तिको शव लैजान निशुल्क वाहनको व्यवस्था गर्ने र दुर्गम क्षेत्रमा शव लान हेलिकप्टरको व्यवस्था गर्ने निर्णय भएको बताउनुभयो। साथै सरकारले दाह संस्कारका लागि सहयोग गर्ने पनि निर्णय गरेको छ। यसैबीच गोर्खापत्र दैनिकले नै राष्ट्रपतिद्वारा 3 मन्त्रीलाई शपथ शीर्षकमा पनि खबर छापिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त 3 जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित समारोहमा राष्ट्रपतिले अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ र गृह कानून न्याय तथा संसदीय मामला मन्त्री ओम प्रकाश अरियाललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नवनियुक्त गृह कानून न्याय तथा संसदीय मामला मन्त्री ओम प्रकाश अरियालले वर्तमान अन्तरिम सरकारको मुख्य कार्यभार मुलुकमा शान्ति स्थापना गरी शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गर्ने रहेको बताउनु भएको छ। गृह मन्त्रालयमा सोमबार पदभार ग्रहणपछि मन्त्रालय मातहतका कर्मचारीहरूलाई सम्बोधन गर्नुहुँदै मन्त्री अरियालले लोकतान्त्रिक पद्धति मार्फत हरेक पार्टीलाई निर्वाचन मार्फत परीक्षण हुने सुनिश्चितता हुनुपर्ने बताउनुभयो। उहाँले परिवर्तनका आवाजलाई सम्पूर्ण राज्य यन्त्रले स्वीकार गर्नुको विकल्प नरहेको बताउँदै आन्दोलनले विस्थापित गरेका संरचना र स्थापित भएका शक्तिहरू निष्पक्ष निर्वाचन मार्फत परीक्षण हुन अनिवार्य रहेको बताउनुभयो। उहाँले यो संक्रमणकालीन सरकारको मुख्य काम आगामी 6 महिनाभित्र फागुन 21 गते निष्पक्ष धाँधली रहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु रहेको बताउँदै अहिले विस्थापित र स्थापित भनिएका सबै पक्ष सो परीक्षा मार्फत आउनुको विकल्प नरहेको बताउनुभयो। मन्त्री अरियालले भन्नुभयो, एउटा पक्षले यो आन्दोलन जिते भनिरहेको छ, त्यसको मापन पनि गर्नुपर्छ। त्यसैले विजय र पराजयको मापन गर्ने सर्वोत्कृष्ट लोकतान्त्रिक माध्यम निर्वाचन नै हो। उहाँले आगामी निर्वाचन सबैका लागि बराबर अवसर रहेको बताउँदै पूर्व प्रधान न्यायाधीश समेत रहनुभएका प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा हुने निर्वाचन निष्पक्ष र सबैलाई सर्वस्वीकार्य हुने गरी सम्पन्न हुने पनि बताउनुभयो। उहाँले वर्तमान असहज परिस्थितिमा शान्ति सुरक्षा अत्यन्तै महत्वपूर्ण हुने भएकाले प्राप्त अधिकारलाई उपयोग गरी मानवाधिकार हनन नहुने गरी सुरक्षा अवस्था सुदृढ बनाउन पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूलाई निर्देशन समेत दिनुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। उत्साहसँगै त्रास बोकेर विद्यालयमा विद्यार्थी, नागरिक दैनिकको खबर हो यो। जेन्जी युवाले गरेको सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरूद्ध गरेको आन्दोलनबाट प्रभावित शिक्षा क्षेत्र सोमबारदेखि सञ्चालनमा आएको छ। एक सातादेखि घरमा उकुसमुकुस अवस्थामा रहेका विद्यार्थी विद्यालय आउन पाउँदा फुरूङ्ग देखिए। काठमाण्डुको डिल्ली बजारमा रहेको पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय सोमबार विद्यार्थी शिक्षक तथा कर्मचारीले बिहानैदेखि भरिभराउ देखिन्थ्यो। विद्यार्थीहरू साथी तथा शिक्षकसँग भेटघाट र रमाइलो गर्न पाउँदा दंग थिए। विद्यालयले पनि बच्चालाई जेन्जी आन्दोलनपछि पहिलो दिन सिधै पढ़ाई मात्र गराएन। प्रधानाध्यापक रीता तिवारीले बालबालिका र उनीहरूसँग आएका अभिभावकलाई समेत चेतनामूलक परामर्श दिनुभयो। शिक्षकहरूले बालबालिकालाई मनोसामाजिक परामर्श, लेखाई, सान्दर्भिक गफगाफ र कक्षा कोठामा पठन पाठन समेत गराए। उत्साहसँगै त्रास बोकेर विद्यालयमा विद्यार्थी, नागरिक दैनिकले खबर बनाएको छ। जेन्जी अर्थात सन् 1997 देखि 2012 अवधिभित्र जन्मिएका पुस्ता जेन्जीलाई डिजिटल नेटिभ अर्थात जन्मदेखि नै इन्टरनेट र स्मार्टफोनको सामजस्यता पाएको पुस्ता पनि भनिन्छ। उनीहरूभन्दा अघि जन्मिएका जेन एक्स र वाईले कम्प्यूटर र इन्टरनेट देखे र प्रयोग गरे, तर जन्मदेखि नै हातमा मोबाइल भने खेलाउन पाएनन्। हातमा खेलाउँदै आएको स्मार्टफोनमा सामाजिक सञ्जाल उनीहरूका साथी थिए। आफ्ना भौतिक साथीहरूसँग गफिने, समाजमा भइरहेको कामको विश्लेषण गर्ने, काम गर्ने, गराउने, सुस्ताउने, पीड़ा पोख्ने माध्यम सामाजिक सञ्जाल नै थियो। उनीहरू सामाजिक सञ्जाल मार्फत नै सबै क्षेत्रमा व्याप्त भ्रष्टाचारको अन्त्य हुनुपर्ने एक खालको डिजिटल अभियानमा सक्रिय थिए। त्यही मेसोमा सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने भन्दै तत्कालीन सरकारले बन्द गर्ने घोषणा गरेपछि जेन्जी पुस्ता थप चिडिए। गत भदौ 20 गते नेपाल सरकारले नेपाल दूरसंचार प्राधिकरणलाई दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गर्न पत्र लेख्यो। निर्देशनको पालना गर्दै प्राधिकरणले 26 सामाजिक सञ्जाल बन्द गर्ने सूची प्रकाशित गर्यो। सामाजिक सञ्जाल ठप्प भएपछि सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारको अन्त्य हुनुपर्ने एजेण्डा अघि सारिएको जेन्जीका नेता मध्येका एक नीरज ढुंगानाले बताउनु भएको थियो। जेन्जी पुस्ताका युवाले प्रदर्शनमा उत्रिने घोषणा गरे अनि भदौ 23 गते माइतीघरमा जमा भए। जेन्जी मध्येका एक युवती जेन्जीले प्रदर्शनमा के गर्ने र के नगर्ने भनेर बनाएको आचार संहिता पढेर सुनाउनुभयो। उहाँले भन्नुभयो, के गर्छौं भनेर राम्ररी थाहा छ, तर के गर्दैनौं भनेर चाहिँ यहाँ पढ्न चाहन्छु। उहाँले जेन्जीको शान्तिपूर्ण आन्दोलनमा नगरिने बुदागत रूपमा सहभागी माइकिङ गरेर सुनाउनुभयो। स्वत स्फूर्त स्कूले विद्यार्थी समेत सामेल जेन्जीको उक्त भेलामा सुन्नेहरूले होमा हो मिलाइरहे। आज हामी रूख बिरूवा भाँच्दैनौ, हामी सार्वजनिक सम्पत्ति नष्ट गर्दैनौ, हामी होहल्ला तोडफोड र आगजनी गर्दैनौ, हामी फोहोर गर्दैनौ, हामी द्वन्द र आक्रमण गर्दैनौ, शान्तिपूर्ण तरिकाले आवाज उठाउँछौ, हामी धम्की र गाली गलौज गर्दैनौ, सभ्य र जिम्मेवार व्यवहार गर्छौ, हामी राजनीतिक दलको एजेण्डा बोकेर आउँदैनौ, नागरिक अधिकार र स्वतन्त्रका पक्षमा उभिन्छौ। बुझ्नुभयो सबैजनाले, हामी आज यी सब कुरा गर्दैनौ र यो बाहेक हामी सबै गर्छौ। आफ्नो तरिकाले जसरी प्रोटेस्ट गर्न मन लाग्छ, यी कुरा बाहेक हामी गर्न सक्छौ है त, किनभने हाम्रो पुस्ता जेन्जी पुस्ता लिडर हो। यो माइक तपाईहरूको हातमा पनि पर्न सक्छ, त्यसकारण हामी रेडी छौ त प्रोटेस्टका लागि। उहाँले अन्त्यमा भन्नुभयो, वी आर रेडी। सबैले हुटिङ गर्दै भन्छन् रेडी। शान्तिपूर्ण प्रदर्शन शुरू गर्दै थिए जेन्जी। गोर्खापत्र दैनिकको प्रसंग हो यो। जेन्जी आन्दोलनका कारण मानवीय क्षतिसँगै सरकारी तथा निजी संरचनामा खरबौं रूपियाँ क्षति हुँदा मुलुकको अर्थतन्त्रमा धक्का लागेको छ। मुलुकको आन्तरिक अर्थतन्त्रमा अप्ठ्यारो अवस्था सृजना हुने संकेत देखिएका बेला बाह्य सूचकले भने आशा जगाएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन अनुसार अर्थतन्त्रका अधिकांश बाह्य सूचक राम्रा छन्। विदेशी विनिमय संचित पर्याप्त छ। चालू खाता मजबूत छ भने शोधनान्तर पनि बचतमा रहेको छ। रेमिट्यान्समा उल्लेखनीय रूपमा करिब 30% वृद्धि भएको छ। निर्यात व्यापार करिब 96% बढ़ेको छ भने मुद्रास्फीति 1.68% सीमित छ। आशा जगाउने अर्थतन्त्रका बाह्य सूचक नागरिक दैनिकले खबर बनाएको छ। क्षतिग्रस्त भन्सार नाका र राजस्व विभागमा काम सुचारू अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा बनाएको खबरको शीर्षक हो। नेपाल भारत जोड्ने 8 व्यापारिक नाकाहरू पूर्ण रूपमा आंशिक रूपमा क्षतिग्रस्त छन्। क्षति भए पनि व्यापारिक नाकाहरूमा भने आयात निर्यात गर्न र भन्सार उठाउने तथा रेकर्ड राख्ने कार्य आइतबारबाट सुचारू गरिएको छ। यही भदौ 23 र 24 भ्रष्टाचारको अन्त्य डिजिटल स्वतन्त्रताको माग राख्दै जेएनजी पुस्ताले गरेको प्रदर्शनबाट भन्सार विभाग मातहतका मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालयहरू पूर्ण रूपमा क्षति भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। यससँगै विराटनगर, नेपालगंज, भैरहवा र ठाडी भन्सार कार्यालयहरूमा आंशिक रूपमा क्षति पुगेको छ। अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले उक्त क्षति भएका नाकाहरूमा आइतबार भदौ 29 गतेबाट काम सुचारू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार भौतिक संरचना ध्वस्त भएका नाकाहरूमा पनि कर्मचारीहरूले एउटा ल्यापटप तथा कम्प्युटर राखेर भन्सार उठाउने र त्यसको तथ्याङ्क राख्ने काम शुरू गरेका छन्। क्षतिग्रस्त भन्सार नाका र राजस्व विभागमा काम सुचारू अन्नपूर्ण पोस्टले खबर बनाएको छ। जेएनजी आन्दोलनका क्रममा चितवनमा 79 सार्वजनिक संस्थामा क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार संघ र प्रदेश अन्तर्गतका 18 कार्यालय, 6 स्थानीय तह, 45 वडा कार्यालय गरी 79 सार्वजनिक संस्थामा क्षति भएको हो। यस्तै 16 निजी निवास र 3 पार्टी कार्यालयमा पूर्ण रूपमा क्षति भएको चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। संघीय तथा प्रदेश अन्तर्गतका 4 कार्यालयमा आंशिक क्षति भएको छ। पूर्ण क्षति हुनेमा प्रत्यक्ष रूपमा बढ़ी सेवाग्राही ठोकिने कार्यालय छन्, जसमा जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, जिल्ला निर्वाचन कार्यालय, सघन शहरी तथा भवन निर्माण आयोजना, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, शिक्षा विकास समन्वय एकाई, चितवन जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, पूर्वाधार विकास कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय रहेका छन्। चितवनका 79 सार्वजनिक र 16 निजी संस्था क्षतिग्रस्त, नागरिक दैनिकको खबर हो। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सहज बन्दै आयात निर्यात, नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा यो खबर छापेको हो। जेएनजी आन्दोलनले मंगलबारदेखि ठप्प, विराटनगर भन्सारको जाँचपास धमाधम शुरू हुन थालेको छ। विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठले शुक्रबारदेखि अत्यावश्यक वस्तुहरू, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, सड्न सक्ने कृषि उपज सामग्रीलाई प्राथमिकता दिएर 27 भदौदेखि जाँचपास गराउन थालेको बताउनुभयो। जेएनजी आन्दोलनका कारण ठप्प भएको पूर्वी नाकाबाट हुने वैदेशिक व्यापार शुरू भएको छ। आगजनीका कारण भन्सारको कार्यालय पूर्ण रूपमा जलेर नष्ट हुँदा 24 भदौदेखि पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको थियो, तर सोमबार बिहान 11 बजेबाट आयात निर्यात शुरू भएको मेची भन्सार कार्यालय काकड भिट्टाका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। जनकपुर धाम भन्सार कार्यालय 24 भदौदेखि पूर्ण रूपमा बन्द छ। जेन्जी आन्दोलनका क्रममा तोड़फोड़ तथा आगजनी भएपछि भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा पुगेको छ। आन्दोलनका कारण दुई दिन अवरूद्ध रहेको वीरगंज भन्सार कार्यालयको आयात निर्यात नियमित भएको छ। 24 र 25 भदौमा पूर्ण रूपमा ठप्प भएको आयात निर्यात 26 गते आंशिक र 27 गतेबाट नियमित सञ्चालनमा आएको भन्सार कार्यालयका प्रमुख विष्णु प्रसाद गेवालीले जानकारी दिनुभयो। गत बिहिबारदेखि आंशिक शुरू भएको रूपन्देहीको भैरहवा भन्सार कार्यालयले आइतबारदेखि नियमित काम थालेको छ। आगलागीका कारण भैरहवा भन्सार कार्यालय परिसरको राजस्व दाखिला गर्ने बैंक र मुद्दा शाखा सहितको पहिलो तला पूर्ण रूपमा जलेको थियो। नेपालगंज स्थित जमुनाहा नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ। 28 भदौबाट आंशिक सञ्चालनमा आएको भन्सार कार्यालय सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको भन्सार अधिकृत समेत रहेका सूचना अधिकारी पवित्र कुमार खड्काले जानकारी दिनुभयो। जेन्जी आन्दोलनका कारण पाँच दिनदेखि बन्द रहेको पश्चिमको गड्डा चौकी बनवासा नाका सञ्चालनमा आएको छ। आन्दोलनका कारण उक्त नाकाबाट भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीलाई भारत र भारतीयलाई नेपालमा आवजावत गर्न दिएको थिएन। जेन्जी आन्दोलनका क्रममा तोड़फोड़ र आगजनीका कारण अवरूद्ध कैलाली भन्सार कार्यालयको सेवा सुचारू भएको छ। भन्सारले सेवा सुचारू गरेसँगै गौरीफन्टा त्रिनगर नाका भएर माल वस्तुको आयात सहज बन्दै गएको छ। सहज बन्दै आयात निर्यात नयाँ पत्रिका दैनिकले खबर बनाएको हो। दशै लक्षित सुपथ मूल्य पसल शुरू। दैनिक उपभोग्य वस्तुमा दुईदेखि 10 रूपियाँसम्म छूट। हिमालय टाइम्सको खबर हो। जेन्जी आन्दोलनबाट देशमा उत्पन्न विषम परिस्थितिका बावजूद पनि सरकारले सोमबारदेखि चाडबाड लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा दैनिक उपभोग्य वस्तुका सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलमा नुन चामल तेलदेखि खसी बोकासम्म छूट हुनेछ। खाद्यले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा सबै किसिमका चामलमा प्रति केजी 5 रूपियाँ र गहुँ चिनी सबै किसिमका दाल र चना भटमास केराउ लगायतका गेडागुडीमा पनि प्रति केजी 5 रूपियाँ छूट दिने भएको छ। दशैं लक्षित सुपथ मूल्य पसल शुरू। दैनिक उपभोग्य वस्तुमा दुईदेखि 10 रूपियाँसम्म छूट। हिमालय टाइम्सको खबर हो। र दशैं लक्षित सुपथ पसल र नयाँ नोट वितरण शुरू शीर्षकमा नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। सोमबारबाट दशैं लक्षित सुपथ पसल र नयाँ नोट वितरण थालिएको छ। सरकारी स्वामित्वको दुई संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन ले सोमबारदेखि छूट मूल्य सहितको सुपथ पसल शुरू गरेका छन् भने राष्ट्र बैंकले सुकिला नोटको वितरण थालेको छ। खाद्य संस्थानले थापाथली नखु सूर्य विनायक सहित देशभरका प्रदेश शाखा र उपशाखा कार्यालय मार्फत छूट सहितको खाद्यान्न बिक्री थालेको जनाएको छ। त्यस्तै साल ट्रेडिङले पनि कालीमाटी जड़ीबुटी सतुङ्गल लगायतका आउटलेटबाट बिक्री थालेको छ। दुवै संस्थानले देशभर 153 स्थानमा सुपथ पसल सञ्चालन थालेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सुपथ पसलबाट चामल दाल गहुँ चिनी गेडागुडी तथा चिउरा प्रति किलो 5 रूपियाँ र आटा पिठो मैदा खाने तेल प्रति किलो 7 रूपियाँ छूटमा उपलब्ध गराइएको छ। खाद्य कम्पनीले कर्णालीका रैथाने उत्पादनहरू जुम्ली मार्सी चामल कागुनो चिनी सिमी उवा र तिते फापर प्रति किलो 10 रूपियाँ छूट दिएर बिक्री थालेको छ। नुन 2 रूपियाँ र जीरा धनियाँ चियापत्ती र जिउँदो खसी बोका तथा च्याङ्रा प्रति किलो 10 रूपियाँ छूटमा उपलब्ध गराउने निर्णय गरेको छ। तर यसपटक खसी बोका र च्याङ्रा उपलब्ध हुने सम्भावना कम रहेको खाद्यका सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो। राष्ट्र बैंकले सोमबारदेखि सुकिला नोट सट्टही थालेको छ। पोहोर पनि नयाँ नोटको सट्टा सुकिला नोट वितरण गरिएको छ। दशैंमा टीका लगाउँदा दक्षिणा बापत नयाँ नोट दिने परम्परा छ। त्यसैले दशैंमा सर्वसाधारणले नयाँ नोट खोज्ने गरेका छन्। तर आर्थिक भार बढ़दै गएको तर्फ तर्फ संकेत गरेर राष्ट्र बैंकले गत वर्षदेखि बजारमा उपलब्ध नोटलाई नै सामान्य प्रशोधन गरेर सुकिलो बनाई वितरण गर्दै आएको छ। राष्ट्र बैंकले काठमाण्डुको थापाथली स्थित मुद्रा व्यवस्थापन महाशाखा र उपत्यका बाहिरको प्रादेशिक कार्यालयबाट सुकिला नोट उपलब्ध गराइरहेको छ। दशैं लक्षित सुपथ पसल र नयाँ नोट वितरण यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापा र शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रिया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।